مثلا نبی کا ملاپ ہو رہا ہے اور ان کے وجود بابرکت سے سعادت انسانوں کے لیے پھر ایک دفعہ ظاہر ہو گئی. اس طرح سے صفیہ بنت عبد المطلب کہہ رہی ہے کہ گانے بھی جو ہیں, گائے گی یعنی مراد قصیدہ بھی جو ہے وہ ایک معنی دار ہو, بے محتوا نہ ہو, بے مقصد نہ ہو. اور پھر کہتی ہے کہ سعادت کی موجوں نے ختیجہ کو گھیر لیا, کیونکہ نبی آئے ختیجہ کی جانب. اور ختیجہ کون ہے؟ بے ختیجت بنت الکمال. یہ بہت خوبصورت جملہ ہے یہ تاکید کا, جیسے کہتے ختیجہ گویا کمال کی بیٹی ہے, کمال کی فرزند ہے, یعنی کمال سے سرچشمہ پائی ہے. جیسے جہنمیوں کے بارے میں کہتے ہیں وَأُمُّهُ حاویہ, کہ گویا جہنم ان کی ماں ہے اور یہ جہنمی جو ہے وہ اس کے فرزند ہے, کیونکہ ان کی وجود سے آگ نکل رہی تھی, کیونکہ وہ ہمیشہ حسد, غیبت, کینہ, یہ بغض, یہ تمام چیزیں جس کے وجود میں ہو تو یقیناً وہ آگ ہی آگ ہے. تو وہ آگ کی اولاد میں سے گویا اس وہ جہاں سے سرچشمہ پا رہا ہے وہ آگ ہے. اسی طرح جو شخص اچھا ہو, نیک ہو, وہ خیر ہی خیر ہے اور وہ کمال اور جمال اور خیر سے سرچشمہ پا رہا ہے. تو اس لیے جناب صفیہ بنت عبد المطلب ان کو کہہ رہی ہیں کہ وہ بنت الکمال ہے, گویا کمال سے
پھوٹا ہے, یقیناً وہ کمال کو جاری رکھنے والا بھی ہے.
بالکل بالکل. اور یہ ہم نے دیکھا ہے, آج تک ہم دیکھ رہے ہیں کہ ہمیں کمال کی طرف لے جانے والی جناب ختیجہ سلام اللہ علیہا.
بہت خوبصورت. اب یہاں پر ایک چیز کہ اسپاؤس ریلیشن, جسے کہتے ہیں شوہرداری جناب خدیجہ کی کس نوعیت کی تھی؟ شادی ہو گئی, ولیمہ ہو گیا, عالی شان ہوا, فرش پر بھی عرش پر بھی سب نے بہت اچھے انداز میں سب کچھ سیلیبریشن ہوئی اور ہمارے لیے بہت سے میسیجز نکلے, لیکن کس انداز کی شادی کے بعد کا ریلیشن تھا؟ ہم سرداری کیسی تھی
یا شوہرداری جیسے آپ کہیں؟ ذکیہ یقین کریں, جب میں اسلام کی ہسٹری پڑھتی ہوں اور جب میں دیکھتی ہوں نبی نے, خاص طور پر نبی کا یہ جملہ, واقعی جب اکیلے میں بندہ بیٹھ کے سوچے, غور و فکر کرے تو اس کو رونا آتا ہے. اور بار بار مجھے ختیجہ یاد آتی ہیں, جب تک ہجرت نہیں ہوئی, جب تک آپ کی رحلت نہیں ہوئی, اس وقت تک کے تمام واقعات جو نبی سے ریلیٹڈ ہیں, یعنی جو بھی شعب ابی طالب تک کے واقعات کو پڑھے, اسلام کا مطالعہ کرے, شعب ابی طالب تک کے واقعات کو پڑھے, تو اس کو اس میں ختیجہ کو ساتھ ساتھ رکھے. اور وہ زمانہ نبی پر بہت گرا گزرا, بہت سخت. نبی نے کہا, یہ بات تو بچہ بچہ جانتا ہے کہ نبی نے کہا مجھے بہت اذیت دی گئی تمام انبیاء سے بھی زیادہ. لیکن جب آپ بیٹھ کے انبیاء کی اذیت اور آزار اور جو ان پر مصائب اور مشکلات کی پہاڑ جو ان پر زمانے کے کفار نے ان پر توڑے, ان کو مطالعہ کریں, جیسا حضرت ایوب کو دیکھے کہ ہم کہتے ہیں صبر ایوب معروف ہے, یا حضرت یونس کو دیکھے کہ اتنا تنگ آ گئے تھے کہ اپنے قوم کو انہوں نے چھوڑ دیا تھا, نہیں سیدھے نمازوں کو پھیلا میں, وظنوا انه ذهب مغاظبا فظن ان لن نقدر, یعنی وہ گمان کرتے تھے کہ بس اب میں نہیں کچھ کر سکتے, یہ قوم اتنی ہر ڈر میں, اتنی مجھے اذیت دے رہی ہے, تنگ کر رہی ہے. تو اتنے درد, اتنے رنج ہمارے انبیاء نے. حضرت ابراہیم کو دیکھیے, ابراہیم کی زندگی بہت 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 حسین ہے. اچھا, ہمارے اندر یہ ایک اچھی سیرت اور اچھا سا ایک وہ ہے, عادت سی ہے کہ جب ہم کوئی چیز, جیسے مجھے کوئی چیز بہت پسند ہو, آپ مجھ سے مانگے تو ہم آپس میں فرینڈز یوں کہتے ہیں, میں آپ کے ساتھ یہ شیئر کر رہی ہوں کہ ہم کہتے ہیں کہ دیکھو یہ میرے لیے اسماعیل کی طرح ہے, بہت پسند ہے, لیکن میں آپ کو دے رہی ہوں.
کیا مطلب اس کا؟
اس کا مطلب یہ ہے کہ حضرت ابراہیم کی کوئی اولاد نہیں تھی. ٹھیک ہے نا, کوئی اولاد نہیں تھی. اللہ نے بڑھاپے میں, ابو 90s میں تھے, ایک اولاد دی. جب اولاد دی, یعنی بڑھاپے میں تھا, ایج مجھے ایگزیکٹ نہیں پتا, تو اولاد دی, تو جیسے وہ بیٹا جوان ہوا, یعنی سامنے کھیل اٹھا, بہار آئی, تو فوراً کیا حکم آ رہا ہے کہ اس کو ذبح کرو. آپ سوچے تو, یعنی آپ کو اولاد ہی نہیں, اولاد ہی نہیں, اولاد ہی نہیں, اور ذبح کرو, یا اللہ, وہ بھی اسماعیل جیسا بیٹا, اتنا پیارا ہر اعتبار سے. اور وہ بیٹا بھی کہہ رہا ہے ٹھیک ہے, جب بیٹا اور مظلوم ہو جائے تو باپ کو اور رحم آتا ہے. وہاں پر آ کر دیکھیں, اتنا عزیز تھا یہ اسماعیل ابراہیم کو, لیکن ابراہیم نے دے دیا. تو میں کہہ رہی یہ مجھے بہت عزیز ہے. یعنی بعض لوگوں کے لیے حجاب کرنا بہت مشکل ہوتا ہے, ان کو اپنے بال اتنے پسند ہوتے ہیں, اور آج کل تو بالوں پہ کتنا خرچ کیا جاتا ہے ان کو ڈائی کرنے کے لیے, ہائی لائٹ کرنے کے لیے. جی ہاں, لڑکے بھی کم نہیں کرتے آج کل,
سٹارز,
جی سٹارز اور سٹارز کے فالوورز انفارچونیٹلی. تو आपने जब इतना स्पेंड किया है और टाइम हम कितना देते हैं, मिरर के सामने कितना खड़ा खड़े होते हैं, तो ये सब कुछ करके अब आपसे कहें जी इसको छुपाओ, अभी यू नो इम्पॉसिबल, प्लीज़ आपा मैं नहीं छुपा सकती, मुझे मेरी स्टूडेंट्स ऐसे कहें, तो क्योंकि अच्छा ये आपका इस्माइल है, और कुछ लोगों ने वाकई कहा ये मेरा इस्माइल है, मुझे बहुत पसंद है, मैं इसको छुपा रही हूँ, मैं बहुत हसीन हूँ, मेरा दिल चाहता है मैं अपने आप को दिखाऊँ, लेकिन ये मेरा इस्माइल, मैं इसको छुपा। तो हज़रत इब्राहिम की ज़िंदगी भी कम नहीं है, मैं मौजू से ना हटूँ, तो इब्राहिम को देखो, यूनुस को देखो, हज़रत शुएब को देखा था, तो मूसा पर देखें।
आपसे एक बात कहूँ कि जितने भी अंबिया ने मुश्किल उठाई उनसे रसूल खुदा की मुश्किल कहीं दर्जे ज़्यादा
थी। वही तो मैं आपको यही कहना चाह रही हूँ कि यूं तो हम बचपन से सुनते आ रहे हैं कि नबी की मुश्किल अंबिया से ज़्यादा थी, लेकिन हम ज़रा से इस पर स्टॉप नहीं करते, जिक्र है फिक्र नहीं है, यू नो सुन रही है जिक्र, सुनते रहते हैं जिक्र, लेकिन हमने हमने कभी इस पर फिक्र नहीं किया कि ओके इब्राहिम से भी ज़्यादा, वाओ अय्यूब से भी ज़्यादा, क्योंकि अय्यूब की बीमारी हो सब, इन तमाम मुश्किलात में नबी कितने रंजूर होकर परेशान होकर आते थे जनाब खदीजा के पास। जनाब खदीजा इन तमाम मसाइब में नबी के हमराह थी, मुआविन थी, यहाँ तक कि एक अजीम स्कॉलर ने कहा है, इनको लक़ब दिया है वज़ीरा, यानी वज़ीर है, यानी एक तरह से बाजू हैं, वज़ीरतु सिद्क कहा है हज़रत खदीजा को। जब आपको ये पता चल जाए कि नबी पर इतने मसाइब आए हैं जो अम्बिया तमाम अम्बिया से भी ज़्यादा, तो इन सब में आप जनाब खदीजा को जब देखते हैं कि वो हमराह हैं और नबी रंजूरों के घर आते हैं, तो उलमा ने फिर लिखा, ये उलमा के अक्वाल हैं, क्योंकि एक चैप्टर मैंने पूरा कलेक्ट किया हुआ है जहाँ उलमा ने फ़ज़ाइल खदीजा को, स्कॉलर्स इस ज़माने के पहले ज़माने के, तो एक आलिम ने यूँ कहा कि कान रसूलुल्लाह यस्कुनु इलैहा, जिस तरह क़ुरान ने कहा है कि हाँ लितस्कुनु इलैहा, कि हमने ज़ौजैन को इसीलिए खल्क किया कि दोनों को एक दूसरे के लिए बायस सुकून हो जाए, लेकिन ख़ास तौर पर बीवी बायस सुकून है मर्द के लिए। तो यहाँ वाकयन जब नबी तशरीफ़ लाते थे घर, तो तमाम हमूम, तमाम गम, तमाम जो थकावट है वो सब के सब जनाब नबी अकरम के बदन से ख़त्म हो जाती थी। और ये जुमला नबी के मुतालिक है, और मुझे जब भी मैं खदीजा और नबी की ज़िंदगी पढ़ती हूँ तो मुझे अली और फ़ातिमा की ज़िंदगी भी बार बार वाकई नहीं याद आती, क्योंकि वो खदीजा की बेटी है फ़ातिमा, और अली भाई है नबी के, सही है ना, अख हैं एक दूसरे से दूसरे के। तो इस एतबार से जनाब अली अलैहिस्सलाम का ये जुमला बहुत खूबसूरत है, काश हम अपने घरों में लिख के लगाएं इसको, अपने दिलो दिमाग में भी लिख के, लेकिन दर दीवार को भी सजाएं। मैं अक्सर अपने स्टूडेंट्स से
ये रिमाइंड होता
है, क्योंकि आप देखें ना जो आपके आसपास हो, यू नो आप उसको देखते हो और वो चीज़ आप आपके लिए बेहतरीन याद दहानी का अमल अंजाम देती है। तो अली ने यूँ फरमाया, लक़द कुंतु अंज़ुरु इलैहा फतनकशिफ़ु अन्नी अल-हुमूमु वल अहज़ान, कि जब भी मैं थक के घर आता हूँ और मेरी निगाह जनाब फ़ातिमतु ज़हरा के चेहरे अक़दस पर पड़ती है, तो तमाम हम गम मुझसे दूर हो जाते हैं। इसी को इस आलिम ने कहा, कान रसूलुल्लाह यस्कुनु इलैहा। यहाँ तक कि ये भी है कि नबी की खलवत भी बहुत थी ना, यानी आप अकेले में बहुत बैठते थे, इबादत आप जो इस कदर करते थे, और आप जो ग़ारे हिरा में तशरीफ़ ले जाते थे, और आपका खलवत और जलवत और बहुत से जो, क्योंकि एक नबी हैं, एक इतनी बड़ी रिस्पॉन्सिबिलिटी है। जब जनाब खदीजा ने सेलेक्ट किया, यू नो जब स्पाउस सिलेक्शन में जब हमने शादी गुफ्तगू नहीं की हो, उस वक्त खदीजा को मालूम था कि मैं एक नबी से शादी कर रही हूँ, और खदीजा को तमाम अंबिया की ज़िंदगी का भी पता है कि कोई नबी बहुत सुख में और बड़े मज़े से नहीं रहता, क्योंकि दुनिया मज़े के लिए तो है ही नहीं। तो खदीजा ने ख़ुद चूज़ किया है इन मुश्किलात को, ख़ुद उनके मुकाबले में आई है, ख़ुद वेलकम कहा है कि आओ, ये दुनिया है ही इन्हीं कामों के लिए। ऐसा नहीं कि खदीजा को कुछ पता ही नहीं था, जैसे हज़रत ज़ैनब के बारे में हम कहते हैं कि उनको कुछ इल्म ही नहीं था, बस वो भाई के साथ आ गई थी और फिर करबला में ही हो गए। नहीं नहीं नहीं, हज़रत ज़ैनब शऊर आगाही के साथ, जानते हुए इल्म के साथ आपने कदम उठाया, जिस तरह हज़रत खदीजा ने भी इल्म के साथ ये कदम उठाया। आप जानती थी कि जो शख्स जितना खुदा से करीब हो उस पर उतने ही मसाइब आते हैं, ये हदीस में भी है ना, जो अंबिया पर सबसे ज़्यादा मसाइब, और जो नबी से करीब है, और जो उससे करीब है, जो उससे करीब है, क्योंकि ये इम्तिहान है, और इम्तिहान इंसान को खुदा से करीब से करीब से करीब तर करता है।